وما ارسلنا من رسول الا بلسان قومه، ہم نے ہر ہر نبی کو اس کی قومی زبان میں بھیجا ہے تاکہ ان کے سامنے وضاحت سے بیان کرے، اب اللہ تعالیٰ جسے چاہے گمراہ کر دے اور جسے چاہے راہ دکھا دے، وہ غلبے والا اور حکمت والا ہے۔ یہ ہے آیت نمبر 4، اس کا عنوان لکھئے اللہ نے نبیوں کو ان کے ہم زبان لوگوں میں بھیجا۔ اب ہم نے کیا کرنا ہے؟ اس کلام کو لوگوں کی زبان میں ان تک کام کرنا ہے، اور یہ قرآن کو اپنی زبان میں سمجھے بغیر ممکن نہیں۔ یہ آیت اس بات کی دلیل ہے کہ جب تک قرآن پاک کو آپ اپنی زبان میں نہیں سمجھیں گے، آپ کو اس سے فائدہ نہیں ہوگا۔ برکت مل جاتی ہے قرآن پڑھنے سے، ایک لفظ پہ 10 نیکیاں مل جائیں گی، لیکن ہدایت نہیں ملے گی۔ اللہ سے دعا کریں کہ اللہ تعالی ہمیں ہماری زبان میں یہ کلام سمجھ آ جائے اور ہم اس کے لیے کوشش کرنے والے بن جائیں۔ وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا، یاد رکھو ہم نے موسیٰ علیہ السلام کو اپنی روشن نشانیاں دے کر بھیجا کہ تو اپنی قوم کو اندھیروں سے روشنی میں نکال اور انہیں اللہ کے احسانات یاد دلا، اس میں نشانیاں ہیں ہر صبر کرنے والے اور ہر شکر کرنے والے کے لیے۔ آیت نمبر 5، اس کا ٹاپک کیا ہے؟ موسیٰ نے لوگوں کو اندھیروں سے نکالنے کی کوشش کی۔ آپ دیکھ رہے ہیں کہ اس سورت ابراہیم میں روشنیوں کا بہت ذکر ہے، آگے بھی آپ پڑھیں گے، اور قرآن پاک کو ایک بالکل مختلف انداز میں یہاں پیش کیا گیا کہ اس کائنات میں اللہ کی نشانیاں تو پھیلی ہوئی ہیں، لیکن جب اللہ کے اس کلام کی آیتیں اور یہ نشانیاں لوگوں کے اندر عام کر دی جاتی ہیں تو لوگ اندھیروں سے نکل کر روشنیوں میں آنے لگتے ہیں۔ وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ، جس وقت موسیٰ نے اپنی قوم سے کہا کہ اللہ کے وہ احسانات یاد کرو جو اس نے تم پر کیے ہیں، جبکہ اس نے تمہیں فرعونیوں سے نجات دی جو تمہیں بڑے دکھ پہنچاتے تھے، تمہارے لڑکوں کو قتل کرتے تھے اور تمہاری لڑکیوں کو زندہ چھوڑتے تھے، اس میں تمہارے رب کی طرف سے بہت بڑی آزمائش تھی، اور جب تمہارے پروردگار نے تمہیں آگاہ کر دیا کہ اگر تم شکر گزاری کرو گے تو بے شک میں تم کو اور دوں گا، اور اگر تم نہ شکری کرو گے تو میرا عذاب بہت سخت ہے۔ موسیٰ علیہ السلام نے کہا، اگر تم سب اور روئے زمین کے تمام انسان اللہ کی نہ شکری کریں تو بھی اللہ بے نیاز اور تعریفوں والا ہے۔ یہ تھی آیت نمبر 6-8، 6-8، اس کا عنوان ہے ناشکروں سے نعمت چھن جاتی ہے۔ آپ ہائی لائٹ کریں گے اس حصے میں سے آیت نمبر 7 کو، لئن شکرتم لأزیدنکم ولئن کفرتم ان عذابی لشدید۔ شکر نعمتوں کو بڑھا دیتا ہے، آپ جس چیز کی قدر کرتے ہیں نا وہ نعمت بڑھ جاتی ہے۔ مثلا دنیا میں آپ دیکھتے ہیں کہ کوئی آپ کی دوست آپ کے گھر میں کچھ پکا کے بھیجتی ہے، آپ کہتے ہیں بہت اچھا تھا، بہت پسند آیا، کھاتے بھی ہیں اور تعریف بھی کرتے ہیں، نتیجہ کیا ہوگا؟ ہر دفعہ پکائے گی تو آپ کا حصہ پہلے سے ڈال لے گی، اور اگر اس کے برعکس اگر آپ کو کوئی کچھ بھیجے اور آپ ناک منہ چڑھائیں، ہم تو کھاتے ہی نہیں، ہمیں تو پسند ہی نہیں، اور وہ دیکھے کہ وہ باہر بن کے اندر وہی کھانا پڑا ہوا ہے، کبھی دے گی؟ بس اسی مثال کو آگے بڑھا لیں، جو بندے اللہ کی نعمتوں کا شکر ادا کرتے ہیں اللہ ان کی نعمتوں کو بڑھا دیتا ہے اور توفیق دیتا ہے اور دیتا ہے۔ اور شکر کے 3 درجے ہوتے ہیں، شکر بالقلب، دل سے شکر کرنا، دل میں یہ کنٹینٹمنٹ کی فیلنگس، اللہ تیرا شکر ہے یہ نعمت ملی۔ پھر شکر باللسان، زبان سے شکر، تعریف کرنا، الحمدللہ، تھینک یو اللہ، تھینک یو اللہ، سبحان اللہ، اللہ آپ نے دیا۔ اور پھر شکر بالجوارح، باڈی آرگنس کے ساتھ شکر، آنکھوں کا شکر کیا ہے؟ کہ آنکھوں کو وہ دکھایا جائے جس کو دیکھنے سے رب خوش ہو، کانوں کا شکر یہ ہے کہ کانوں کو وہ سنوایا جائے جس سے رب خوش ہو، اور اسی طرح جسم کا ایک ایک شکر۔ جتنا شکر کرتے جائیں گے آپ سمجھ لیں کہ شکر کرنا ایسے جیسے نعمت پہ سٹیمپ لگوانا، آپ کو کوئی نعمت اچھی لگے نا تو آپ اس کی قدر جاننی شروع کر دیں، وہ نعمت آتی جائے گی۔ ورنہ یاد رکھیے، جو نہ شکر ہوتے ہیں نا اللہ ان نعمتوں کو چھینتا ہے۔ مکہ والوں کے پاس ایک نعمت آئی تھی اور وہ اللہ کا رسول تھا، اللہ نے اتنے سالوں بعد ہدایت کا ایک چراغ ان کے بیچ میں بھیجا، انہوں نے نہ شکری کی، اللہ نے ان سے چھینا۔ مدینہ والوں نے آپ کی قدر کی، اللہ نے ان کو لے لیا، وہی کام جو مکہ کے 13 سالوں میں نہ ہو سکا وہ مدینہ کے 10 سالوں میں ہو گیا۔ اللہ کی نعمتیں جب ہمارے پاس ہوں تو اس کا شکر کریں گے تو اللہ تعالیٰ اس کی مزید خیر ہمیں لینے والا بنا دیں گے۔ اس وقت کی قدر کیجیے، آپ جتنا اللہ کو وقت دیتے ہیں نا آپ کے وقت میں برکت ہوتی ہے، آپ جتنا مال اللہ کے راستے میں دیتے ہیں نا آپ کے مال میں برکت ہوتی ہے، آپ اپنی جوانی اللہ کے راستے میں دے دیں آپ کی جوانی قائم رہے گی۔ اس کے برعکس دنیا کو ہم جو دیتے ہیں نا دن بدن گھٹتا ہے، آپ تھک جاتے ہیں، ہانپنے لگتے ہیں، کانپنے لگتے ہیں، وقت آپ کو ختم نہیں ہوتا۔ آج ہر بندہ جو ہے یہی بات کرتا دکھتا ہے، وقت نہیں ہے، وقت نہیں ہے۔ ऐसे ही है यहाँ भी कि नहीं? यहाँ भी ऐसे ही है, यानी मैं जहाँ से आई हूँ मैंने देखा लोग कहते हैं वर्क नहीं है, हालांकि ना वो काम है, ना वो फैलावे हैं, मशीनों से काम हो रहा है, ना वो परेशानी है, वर्क नहीं। वजह क्या है? इसकी एक वजह है कि जैसे आप माल अल्लाह के रास्ते में देते हैं तो माल में बरकत का वादा है ना, इसी तरह जब आप वक्त अल्लाह के रास्ते में देते हैं ना तो अल्लाह आपके वक्त में बरकत देता है। आप अपनी स्किल्स अल्लाह के रास्ते में दें, आपके अंदर से ऐसी स्किल्स निकलेंगे आपको खुद नहीं पता। हम में से किसी को नहीं पता था अल्लाह हमसे कल क्या कराएगा। एक दफा अगर नियत करके अल्लाह के रास्ते में अपनी नेमतों को देना शुरू करें, अल्लाह आपको देगा। बच्चे आपकी नेमत है, आप इनकी कदरदानी कीजिए, इनको अल्लाह के दीन से जोड़े, ये बच्चे आपकी आंखों की ठंडक बनेंगे। ये घर अल्लाह की नेमत है, अल्लाह कुछ मना नहीं करता, कुछ नहीं लेना चाहता आपसे, लेकिन ये चाहता है कि मेरी इन नेमतों की कदर करो, इनको मेरी नाफरमानी में इस्तेमाल ना करो, इनकी नाशुक्री ना करो। इन घरों को, इन गाड़ियों को, इन तमाम रिसोर्सेस को अल्लाह के दीन को प्रमोट करने वाला बना दो, फिर देखो तुम्हारी नेमतें कैसी होंगी कि फिर दुनिया में लोग हैरान होंगे कि तुम्हें ये कहाँ से मिला है। अल्लाह ताला फरमाते हैं, अलम यातिकुम नबउल्लज़ीन मिन क़ब्लिकुम, क्या तुम्हारे पास तुमसे पहले के लोगों की खबरें नहीं आईं, यानी कौमे नूह की और आद और समूद की और इसके बाद वालों की, जिन्हें सिवाय अल्लाह के और कोई नहीं जानता। इनके पास इनके रसूल मौजज़े लाए, लेकिन उन्होंने अपने हाथ अपने मुंह में दबा लिए और साफ कह दिया, जो कुछ तुम्हें देकर भेजा गया है हम इसके मुनकिर हैं, और जिस चीज की तरफ तुम हमें बुला रहे हो हमें तो इसमें बड़ा भारी शुबा है। इनके रसूलों ने इनसे कहा, क्या हक ताला के बारे में तुम्हें शक है जो आसमानों और जमीन का बनाने वाला है? वो तो तुम्हें इसलिए बुला रहा है कि तुम्हारे तमाम गुना माफ कर दे और एक मुकर्रर वक्त तक तुम्हें मोहलत अता फरमाए। उन्होंने कहा, तुम तो हम जैसे ही इंसान हो, तुम चाहते हो कि हमें इन खुदाओं की इबादत से रोक दो जिनकी इबादत हमारे बाप दादा करते रहे? अच्छा, तो हमारे सामने कोई खुली दलील पेश करो। इनके पैगम्बरों ने इनसे कहा कि ये तो सच है कि हम तुम जैसे ही इंसान है, लेकिन अल्लाह ताला अपने बंदों में से जिस पर चाहता है अपना फजल करता है। अल्लाह के हुक्म के बगैर हमारी कोई मिजाल नहीं कि हम कोई मौजजा तुम्हें ला कर दिखाएं, और ईमान वालों को सिर्फ अल्लाह ही पर भरोसा करना चाहिए। आखिर क्या वजह है कि हम अल्लाह पर भरोसा न रखें जबकि इसने हमें हमारी राहें सुझा दी? वल्लाह, जो ईजाएं तुम हमें दोगे हम इन पर सब्र करेंगे, और तवक्कुल करने वालों को यही लायक है कि हम अल्लाह पर तवक्कुल करें। काफिरों ने अपने रसूलों से कहा, हम तुम्हें मुल्क बदर कर देंगे या तुम फिर से हमारे मजहब में लौट आओ, तो इनके परवरदिगार ने इनकी तरह वही भेजी कि हम इन जालिमों को ही गारत कर देंगे और इनके बाद हम खुद तुम्हें इस जमीन में बसाएंगे। ये है इनके लिए जो मेरे सामने खड़े होने का डर रखें और मेरी वईदों से खौफजदा रहें। ये थी आयत नंबर 9 से 14, 9 to 14। इसका अनवान है नबियों और कौमों के नुक्ताए नजर में फर्क। कल जो फर्क नबी और उनकी कौम में होता था, आज यही फर्क दीन की तरफ बुलाने वाले और दुनियादारों के बीच में होता है। वो एक मुख्तलिफ रुख से चीज को देख रहे होते हैं जिसका नतीजा क्या होता है कि उनको वो बात समझ ही नहीं आ सकती। ये बिल्कुल ऐसे ही है कि जैसे हम किसी चीज को रियलिस्टिकली ना देखें तो उसकी हकीकत समझ नहीं आती। बस आप देखिए कि एक शख्स है जिसका दिल इस दुनिया में लगा हुआ है, वो दुनिया की एक एक चीज को अपनी जरूरत समझ के देखता है। उसको लगता है कि इसके बगैर मेरी गुजारा नहीं, आज ये मशीन नहीं है घर में, आज वो नहीं है, मैं क्या करूं, इसके बगैर मुश्किल होती है। ये एक दुनियादार की सोच है। वो हर दिन हर ऐश और तईश की चीज को अपने लिए क्या सोचने लगता है कि ये चीज जो है बस मेरे लिए नागुजीर है। इसके बरक्स एक शख्स होता है जो आखिरत को देख रहा होता है, उसको लगता है कि यहाँ तो गुजारा करना है, चलो ठीक है चंद दिन की बात है गुजारा कर लेते हैं आगे चलेंगे। ये बिल्कुल ऐसे ही कि जैसे एक शख्स किसी जगह ट्रांजिट पैसेंजर बन के आता है, 3, 4, 6, 8 घंटे का स्टॉप है, इंसान को वो स्टॉप बड़ा वो झलकता है। जहाज में बैठे आप जितने मर्जी घंटे चले, हर लम्हे एहसास होता है कि सफर कम हो रहा है, सफर कम हो रहा है। आप डायरेक्ट फ्लाइट लेना पसंद करते हैं बजाय इसके कि बीच में रोक रोक के आपको रखा जाए, हालांकि उसमें आपको बीच में चलने फिरने की भी थोड़ी सी आजादी होती है, लेकिन वो एक खास एरिया तक होती है। बिल्कुल दुनिया और आखिरत की सोच रखने वालों की सोच में यही फर्क है। जो मोमिन है ना, वो इस दुनिया को एक ट्रांजिट पैसेंजर की तरह लेता है। जैसे हम सिर्फ एयरपोर्ट के अंदर रह सकते हैं ना, उससे बाहर नहीं जा सकते आम हालात में, बिल्कुल इसी तरह इस दुनिया में अल्लाह ताला ने हमें थोड़ी सी आजादी तो दी है लेकिन उससे ज्यादा हम आगे नहीं जा सकते। लेकिन आखिरत एक ऐसी जगह होगी कि लहुम फीहा मा यश्तहून। अब होता क्या है कि जिसकी नजरें इस दुनिया में रहती हैं वो इस दुनिया को जन्नत बनाने की ख्वाहिश में होता है। नतीजा क्या होता है कि उसको हर वक्त यहाँ के गम दिखते हैं, यहाँ की जरूरतें उसके लिए बड़ी हैं और वो इसी के तकाजों में दुनिया से जाने के काबिल हो जाता है। इसके बरक्स जिसकी आखिरत है उसकी दुनिया तो गुजर जाएगी। कोई आज ऐसा है कि जो किसी एयरपोर्ट पे पहले कहे, नहीं पहले मुझे यहाँ घर चाहिए, मेरे लिए जरूरत की चीजें हो, फिर मैं यहाँ से गुजरूंगा? वो तो कहते हैं हाथ का भी सामान अंदर दे दूं, मुझे बोझ नहीं चाहिए। और जो जितने खाली हाथ होता है ना उतना तेज भागता है। कल कयामत के दिन यही होने वाला है कि वो लोग जिनको अल्लाह ने दुनिया में थोड़ा दिया था या उन्होंने खुद ही थोड़ा कर दिया अपना, देखिए अल्लाह देता बहुत है, बहुत फर्क है इस चीज में। एक दुनियादार है और एक दीनदार है। दोनों की सोच में बहुत गहरा फर्क है। ये नहीं कि दीनदार ले नहीं सकता, लेकिन उसको लेना नहीं। ये नहीं कि वो माल से अफोर्ड नहीं कर सकता, नहीं, वो वक्त से अफोर्ड नहीं कर सकता। वो अपने आप को डिस्ट्रैक्ट नहीं करना चाहता, वो अपने आप को इन चीजों में नहीं लगाना चाहता कि सारा दिन उसके दिमाग में यही चीजें रहे। ऐसा बंदा जल्दी से आगे पहुंच जाएगा। अल्लाह के नबी ने फरमाया कि वो लोग जिनको दुनिया में कम मिला, गरीब लोग जो कमजोर थे लेकिन अल्लाह से जुड़े हुए थे, वो 500 साल पहले जन्नत में चले जाएंगे। दो शख्स बिल्कुल बराबर की नेकी करने वाले, एक को दुनिया में कम मिला या उसने कम लिया, उसने अल्लाह को दे दिया, मुझे नहीं चाहिए, रखो आगे दो, आगे दो, किसी को फायदा हो मुझे नहीं चाहिए। दूसरा वो जो दुनिया में नेक था लेकिन नेमते भी थी, हर चीज थी, बढ़ाता जा रहा था अपने आप को। अब दोनों का मामला क्यामत के दिन इकट्ठा शुरू होगा। एक फौरन भाग के पहुंच जाएगा और दूसरा इंतजार करवाया जा रहा है। क्यों? उसके सूटकेस खुल रहे हैं, उसका लगेज चेक हो रहा है। देखिए, हिसाब और चीज है और अजाब और चीज है। हम इसको मिसअंडरस्टूड करते हैं, हम सोचते हैं हिसाब का मतलब अजाब है। नो, बिल्कुल नहीं। हिसाब के बाद भी पास हो जाएंगे, लेकिन वेटिंग लिस्टों में तो खड़ा होना पड़ेगा। जो लोग एयरपोर्ट पे जाते हैं वो इसको बहुत अच्छी तरह देख सकते हैं कि जब आपके हाथ में सिर्फ हैंड कैरी होता है, आप सिर्फ बोर्डिंग पास लेते हैं और खुदा हाफिज, स्पेशल लाइन बनी होती है कि अगर आपके पास कुछ नहीं तो इधर से गुजर जाए। और कुछ लोग वो हैं जो बड़े बड़े सूटकेस उठा के बैठे होते हैं, उस वक्त उनकी हसरत देखा करें, इधर से निकाल रहे हैं, उधर डाल रहे हैं, इधर सूटकेस खुल रहे हैं। और हर बंदा इस ख्वाहिश में तक है सूटकेस न खुले, और हमारे पाकिस्तानी होंगे तो बड़े ही खुलते हैं, क्योंकि हम हमेशा ये सोचते हैं कि इनकी मशीन खराब होगी, देखना ये हमारा वजन निकल जाएगा। वो हसरत और रुसवाई भी अलग, फिर उस वक्त टाइम वेस्ट, बाज दफा आपकी फ्लाइट मिस हो जाती है। इसी तरह क्यामत के दिन वो लोग उन लोगों पे रश करेंगे, अरे वाह ये तो कैसे वीआईपी लॉन्ज में चले गए और हम यहाँ खड़े हैं। शौक से जमा करें इंसान, कोई मना नहीं, हलाल कमाई के आप जितना मर्जी अपनी जिंदगी में लग्जरी लाएं, लेकिन हिसाब अगर अल्लाह ने मांगा वो देना पड़ेगा। ये सोफे तुलवाने पड़ेंगे, इस सोफे पे $1,000 लगाया था, अल्लाह के दीन को जरूरत थी, तुम्हारा क्या हाल हुआ? अल्लाह के नबी जब मदीना में आए तो दिन बड़े तंगी के थे, मुसलमानों को एक एक पैसे की जरूरत थी। आप एक जगह से गुजरे, एक सहाबी को देखा घर के ऊपर एक एक्स्ट्रा कमरा बनाया हुआ है, आपने कहा अच्छा इसने घर के कमरा बनाया हुआ, देखो ऐसी बात करके गुजर गए। जब चले गए लोगों ने बताया कि अल्लाह के नबी आए थे, नागवारी से उन्होंने तेरे कमरे को देखा। अच्छा, खुदा लिया उसको गिराने लगे कि जिसको देख के अल्लाह के नबी के दिल में नागवारी आई, मैं उसको क्यों रखूं। हालांकि बाद में आप देखते हैं कि मुसलमानों ने बड़ी बड़ी इमारतें भी बनाई। वक्त है, जरूरत, किसको जरूरत ज्यादा है? दीन को जरूरत ज्यादा है कि दुनिया को जरूरत है? बाज हालात होते हैं आप खुल के भी ले सकते हैं, आपके पास जो पैसे उसे आप अपनी जरूरत भी इस्तेमाल करें और दीन को भी दें, लेकिन बाज दफा ऐसे हालात आ जाते हैं कि जिस वक्त दीन गरीब होता है, मिस्कीन होता है, जिस वक्त उसके लिए इंसान को अपना सब कुछ भी देना पड़ता है, तो ऐसे लोगों के लिए अल्लाह ताला ने दो मुख्तलिफ किस्म के तनाजुर जो थे हमें दिए, और अल्लाह ताला हमें कहने से ज्यादा करने वाला बना दे। जी, आयत नंबर 15 से देखते हैं। वस्तफ्तहु वखाबा कुल्लु जब्बारिन अनीद, और उन्होंने फैसला तलब किया और तमाम सरकश जिद्दी लोग नामुराद हो गए। इनके सामने दोजख है जहां वो पीप का पानी पिलाया जाएगा, जिसे बमुश्किल घूंट घूंट पिएगा फिर भी इसे गले से उतार न सकेगा, और इसे हर जगह से मौत आती हुई दिखाई देगी लेकिन वो मरने वाला नहीं, फिर इसके पीछे भी सख्त अजाब है। मसलुल्लज़ीन कफरू बिरब्बिहिम, इन लोगों की मिसाल जिन्होंने अपने पालने वाले से कुफर किया, इनके अमाल मिसल उस राख के हैं जिस पर तेज हवा आंधी वाले दिन चले, जो भी उन्होंने किया इनमें से किसी चीज पर कादिर ना होंगे, यही दूर की गुमराही है। क्या तूने नहीं देखा कि अल्लाह ताला ने आसमानों और जमीन को बेहतरीन तदबीर के साथ पैदा किया, अगर वो चाहे तो तुम सबको फना कर दे और नई मखलूक ले आए। वमा ज़ालिका अल्लाहु बि अज़ीज़, ये काम अल्लाह पर कुछ भी मुश्किल नहीं है। वबरज़ुलिल्लाहि जमीया, सबके सब लोग अल्लाह के सामने बरू खड़े होंगे। उस वक्त कमजोर लोग बड़ाई करने वालों से कहेंगे, हम तो तुम्हारे ताबेदार थे, तो क्या तुम अल्लाह के अजाबों में से कुछ अजाब हमसे दूर कर सकने वाले हो? वो जवाब देंगे, अगर अल्लाह हमें हिदायत देता तो हम भी जरूर तुम्हारी रहनुमाई करते, अब तो हम पर बेकरारी करना और सब्र करना दोनों ही बराबर है, हमारे लिए कोई छुटकारा नहीं। आयत नंबर 15 से 21, 15 to 21, इनका उनवान लिखिए, अगर हमें हिदायत होती तो तुमको भी राह दिखाते। आज दुनिया में जब लोग दूसरों के पीछे चलने लगते हैं ना, ये नहीं सोच पाते बाज़ औक़ात कि जिसके पीछे हम चले हैं क्या उसको रास्ता भी मालूम है कि नहीं। कभी आपने किसी ऐसे शख्स को फॉलो किया होगा जिसको रास्ता नहीं आता? मेरे साथ ऐसा कभी कभी हो जाता है। लोग कहीं जाने लगते हैं दरसों में, लोग बैठते हैं और फिर कहते हैं जी फलां को घर का रास्ता पता है और हम सब उसको फॉलो करेंगे, और नतीजा क्या होता है कि वो एक जिनको रास्ता मालूम होता है हमारे ख्याल में, वो मिसलीड करते हैं, उनको खुद नहीं पता होता और बाज़ दफ़ा पूरा पूरा वक्त उसमें निकल जाता है। तो जिंदगी के सफर में इंसान को क्या देखना है कि किसके पीछे चल रहा हूँ। जो भटके हुओं के पीछे जाएगा वो रास्ता कैसे पाएगा? इस वक्त उम्मत मुस्लिमा भटके हुओं के पीछे चल रही है, तो फिर सोचिए कि वो कहाँ जा रहे हैं और हम कहाँ जाएंगे। فَقَالَ الشَّيْطَانُ لَمَّا قُضِيَ الْأَمْرُ، جب اور کام کا فیصلہ کر دیا جائے گا تو شیطان کہے گا کہ اللہ نے تو تمہیں سچا وعدہ دیا تھا اور میں نے تم سے جو وعدے کیے تھے ان کا خلاف کیا، میرا تم پر کوئی دباؤ تو تھا ہی نہیں، ہاں میں نے تمہیں پکارا اور تم نے میری مان لی، بس تم مجھے الزام نہ لگاؤ بلکہ خود اپنے آپ کو ملامت کرو، نہ میں تمہارا فریاد رس ہوں اور نہ تم میری فریاد کو پہنچنے والے ہو، میں تو سرے سے مانتا ہی نہیں کہ تم مجھے اس سے پہلے اللہ کا شریک مانتے رہے، یقیناً ظالموں کے لیے دردناک عذاب ہے۔ جو لوگ ایمان لائے اور نیک عمل کیے وہ ان جنتوں میں داخل کیے جائیں گے جن کے نیچے چشمے جاری ہیں، جہاں انہیں ہمیشگی ہوگی اپنے رب کے حکم سے، جہاں ان کا خیر مقدم سلام سے ہوگا۔ یہ تھی آیت نمبر 22 اور 23، 22 سے 23۔ اس کا عنوان لکھیے، شیطان کے بھروسے پہ، گناہ کرنے والوں کی حسرت۔ قیامت کے دن جب لوگوں کے جنتی اور جہنمی ہونے کا فیصلہ ہو چکے گا، تو اس کے بعد جب لوگ جہنم میں بھیجے جائیں گے تو وہ کہیں گے کہ اللہ تعالیٰ، ہم نے تو شیطان کے کہنے پہ غلط کام کیے تھے، ہمیں کیوں پکڑتا ہے تو ان کو پکڑ۔ اس بات کو سن کر شیطان جو ہے وہ ایک تقریر کرے گا جو ہم نے ان آیتوں میں دیکھی، یہ شیطان کی سپیچ بھی ہے، اور میرا خیال ہے کہ جس نے شعور کے ساتھ ترجمہ سنا ہے پھر اس کو تو اس بات کا یقین آ جائے گا کہ شیطان ہمارا سب سے بڑا دشمن ہے، لیکن بات کیا ہے کہ لگتا ہم کو بڑا پیار ہے، آتا ہمارے پیاروں کے روپ میں، غلط کو صحیح کر کے دکھانا اس کی عادت ہے، بے حیائی کو آرٹ کے نام پہ پیش کرتا ہے، بے دینی کو کلچر کے نام پہ پیش کرتا ہے، لوگوں سے برائی کرواتا ہے لیکن اتنا ہوشیار ہے کہ نام بدلوا دیتا ہے، اور نتیجہ کیا نکلتا ہے کہ انسان غلط کام کر کر کے اس تسلی پہ کرتا جاتا ہے کہ کوئی بات نہیں کل شیطان کو پکڑوں گا۔ وہ شاعر بھی کیا کہتا ہے کہ وہی پتے ہوا دینے لگے جن پہ تکیہ تھا، یہ ان لوگوں کا حال ہوگا جو کل قیامت کے دن شیطان کے کہنے پہ غلط کام کرتے ہیں۔ مجھے تو لگتا ہے کہ ان آیتوں پہ تدبر کیجئے، اس پہ کچھ بھی ایک لفظ بھی میں نہ کہوں تو بات اتنی واضح ہے، کہے گا میں نے بھی وعدے کیے تھے، اللہ نے بھی کیے تھے، نہ مانتے، میرا کوئی زور تو نہیں تھا۔ اور حقیقت ہے کہ دنیا میں شیطان کبھی کسی کو فورس نہیں کرتا، صرف ایک خیال دل میں ڈال کے آگے بھاگ جاتا ہے، اس کا کام کیا ہے، صرف وسوسہ ڈالنا، پھر دور کھڑا ہو کے تماشا دیکھتا ہے کس طرح شیطان انسان کو بہکاتا ہے کہ انسان سوچ بھی نہیں سکتا۔ بات یہ کہ جتنا انسان اپنے آپ کو اللہ کے حوالے کر دے گا، شیطان سے بچنے کی دعائیں کرے گا، انشاءاللہ اللہ تعالیٰ اس کو بچائے گا، اور اس کے لیے آپ دعا مانگ سکتے ہیں، لا حول ولا قوت الا باللہ۔ اسی طرح اعوذ باللہ من الشیطان الرجیم جب آپ کہتے ہیں تو یہ چیزیں شیطان کو بری لگتی ہیں۔ اسی طرح حدیث میں آتا ہے کہ جب انسان کوئی کام بسم اللہ الرحمن الرحیم کہہ کے شروع کرتا ہے تو شیطان بالکل ہوتا ہے، بعض دفعہ آپ کے ہاتھ سے لقمہ گراتا ہے، آپ اس لقمے کو بسم اللہ پڑھ کے کھا لیں تو شیطان بالکل مکھی کی طرح ہو جاتا ہے۔ تو اللہ تعالیٰ ہمیں اس شیطان کو دیکھنا اپنی آنکھوں سے، اور ہم اس کو تصور کی آنکھوں سے دیکھ کے اس طرح امیجن کریں کہ واقعی وہ ہمارے سامنے کھڑا ہے۔ کیوں حضرت عمر رضی اللہ عنہ کو دیکھ کے شیطان بھاگ جاتا تھا؟ کیونکہ یہ ڈانٹتے تھے، شیطان ان کا نام سن کے بھاگ جاتا تھا، ہمیں تو شاید دوسری گلی سے آتا ہوگا سلام کرنے کے لیے، تو اپنے ہی دوست ہیں، اور جتنی جس کی مانیں گے وہ اتنا ہی آپ کو منوائے گا۔ شیطان کا مسئلہ ہی کیا ہے کہ جتنی آپ اس کی مانتے ہیں یہ اتنے آپ کے اوپر روپ ڈالتا ہے اور اتنی ہی منواتا ہے۔ تو اللہ کرے کہ ہم اس بیچارے کو برا کہنے کی بجائے اپنا کام کریں۔ ایک خاتون تھیں تو ان کے بارے میں یہ معروف تھا کہ وہ ہر ایک کو اچھا کہتی تھی، جیسے کچھ لوگ بڑے پولائٹ ہوتے ہیں اور سافٹ ہارٹیڈ ہوتے ہیں، ان کو کوئی برا نہیں لگتا، تو وہ کسی کو بھی برا نہیں کہتی تھی۔ تو کسی نے انہیں کہا کہ اچھا بھائی آپ اچھی ہیں، ہر ایک کو اچھا کہتی ہیں، دیکھو جو شیطان ہے کیا یہ کوئی اچھا ہے؟ تو کہیں گے اور کیا، جو کام اللہ نے اس کے ذمہ لگایا ہوا ہے بڑے اچھے طریقے سے کر رہا ہے۔ تو بات یہ ہے کہ شیطان تو اپنا کام کر رہا ہے لیکن ہم کیا کر رہے ہیں، اس کو ہم نے دیکھنا ہے۔ اب اگلی آیت تو اتنی خوبصورت ہے کہ بس اللہ کرے کہ اس کا حق ادا ہو جائے۔ الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبۃ کشجرۃ طیبۃ، ایک ایک لفظ بولتا ہے اس آیت کا، کیا آپ نے نہیں دیکھا کہ اللہ نے پاکیزہ بات کی مثال کس طرح بیان فرمائی؟ مثل ایک پاکیزہ درخت کے جس کی جڑ مضبوط ہے اور جس کی ٹہنی آسمان میں ہے، جو اپنے پروردگار کے حکم سے ہر وقت اپنا پھل لاتا ہے، اور اللہ تعالیٰ لوگوں کے سامنے مثالیں بیان کرتا ہے تاکہ وہ نصیحت حاصل کریں، اور ناپاک بات کی مثال گندے درخت جیسی ہے جو زمین کے کچھ ہی اوپر سے اکھاڑ لیا گیا ہے، اسے کچھ ثبات تو ہے ہی نہیں۔ ایمان والوں کو اللہ تعالیٰ پکی بات کے ساتھ مضبوط رکھتا ہے دنیا کی زندگی میں بھی اور آخرت میں بھی، ہاں نا انصاف لوگوں کو اللہ بہکا دیتا ہے، اللہ جو چاہے کر گزرے۔ یہ تھی آیت نمبر 24 سے 27، ان کا ٹاپک ہے مومن کی مثال، کھجور کے درخت کی مثال، کافر کی مثال اندرائن، जो कांटों वाला दरख्त होता है, कैक्टस कह लें, झाड़ झंकार लिख लें। मोमिन की मिसाल फलदार दरख्त की, काफिर की मिसाल झाड़ झंकार की। इन चंद आयात में अल्लाह ताला ने ईमान वाले को एक दरख्त से तशबीह दी। दरख्त में और मोमिन में क्या मुशाबियत है? पहले जड़ बनती है, फिर उसका तना होता है, फिर शाखें बनती हैं, फिर फल लगता है। असल तरतीब दीन की आज बिगड़ी हुई है। पहले दिन जो ये नेल पॉलिश की और मौसीकी की बात म्यूजिक की होने लगती है, ये तरतीब दुरुस्त नहीं है। पहले दिलों में ईमान पैदा करो, फिर उसकी फर्ज इबादात को फोकस करो, फिर मुआमलात को देखो, फल खुद ही आएंगे। और याद रखिए कि दरख्त से इंसान बहुत कुछ सीख सकता है। अल्लाह ताला ने मोमिन को जो एक दरख्त पेश किया, असल में एक ऐसा किरदार बना के पेश किया कि जो हमेशा लोगों को देता है माहौल की। आप देखिए कि कार्बन को लेते हैं और ऑक्सीजन देते हैं, इसी तरह मोमिन मुआशरे की बुराइयों को छोड़ के खैर देता है। अमर बिल मारूफ और नहीं अनिल मुनकर का काम बिल्कुल यही है कि किसी सोसाइटी को ऑक्सीजन देना। फिर आप देखिए कि जब लोग दरख्त पे पत्थर मारते हैं ना, तो जवाब में वो फल देता है। कोई दरख्त ईंट के जवाब में पत्थर नहीं फेंकता, बल्कि पत्थर के जवाब में फल फेंकता है। और आप देखिए कि अमूमन पत्थर किस पे फेंकते हैं? फल वाले दरख्त पे फेंकते हैं ना। कभी आपने देखा कि कोई कांटों वाले दरख्त पे भी कोई पत्थर फेंके? इसी तरह याद रखिए कि जो इंसान फायदेमंद होता है, जो बामकसद होता है ना, लोग उसी की तरफ पत्थर फेंकते हैं, उसी पे तनकीद होती है, उसी के किरदार पे धब्बे लगते हैं। लेकिन उसके जवाब में ये नहीं कि आप भी उनके साथ वैसी बात करें, बल्कि आप उसके जवाब में उनको फल दें। जितना दरख्तों से आप सीख सकते हैं, उतना ही मेरा ख्याल है कि आप इस कलाम से भी सीख सकते हैं। इसके बरक्स देखिए कि काफिर जो है वो कैक्टस है, कांटे थोर, जो लोगों को जला देता है, जो कांटे हैं जिसके अंदर तकलीफ ही तकलीफ है। दोनों तरह के लोग दुनिया में मौजूद हैं। फलदार दरख्त बनेंगे तो खुद भी खुश रहेंगे, दूसरों को भी फायदा देंगे। और अगर दरख्ते खबीस बनेंगे, जो सिर्फ ऊपर ही ऊपर है, जो एक सिर्फ शोर और गुल है दुनिया में बातिल का, तो नतीजा क्या होगा कि उसके बाद फिर हम दुनिया वालों को खैर तो नहीं देंगे। अल्लाह ताला ने यहाँ आखिरी आयत जो है, आयत नंबर 27, इसको हाईलाइट कर लीजिए, युसब्बितुल्लाहुल्लज़ीना आमनू वाली आयत को। इसके बारे में रिवायत में आता है कि मोमिन को फिर कब्र के हिसाब किताब में अल्लाह ताला मजबूत करता है, जमा देगा। याद रखिए कि जो दरख्त गहरी जड़ों वाले होते हैं ना, वो बड़ी बड़ी आंधियों के मुकाबले में भी नहीं गिरते। इसके बरक जो खोखले दरख्त होते हैं ना, वो जरा सी हवा से गिर जाते हैं। वो मोमिन जिसके दिल के अंदर कलमा तैयबा रासिख हो चुका है, उसकी जड़ें मजबूत हो चुकी हैं, वो मौत की सख्तियों के वक्त भी साबित कदम रहेंगे। और अल्लाह के नबी को रसूल कहना और दीन अल इस्लाम कहना उनको आसान होगा। इसके बरक्स कब्र के अंदर ही बंदे का पता चलने लगता है कि वो कितने पानी में था। अल्लाह ताला से दुआ करते हैं कि इस दुनिया में ये ईमान हमारी दिल पे रहे, जुबान पे रहे, हमारे आमाल में रहे, ताकि मौत के वक्त कलमा तैयबा नसीब हो। इमाम इब्ने तैमिया गालिबन वो कहते हैं कि कलमा यानी तौहीद बंदे मोमिन के दिल में होती है, और मलकुल मौत को देखकर खौफ की वजह से वो दिल की बात जुबान पे आ जाती है। जैसे आप देखिए कि जब खुदा नखास्ता घर में चोर आता है, तो चोर को देख के इंसान सच बोलने लगता है, चाबियां उधर रखी हैं, जेवर इधर है, वो है, क्योंकि खौफ आ गया ना। तो मौत के फरिश्ते का जो खौफ है ना, वो दिल की बात को जुबान पे लाएगा। अब दिल में ईमान ही नहीं थी, तौहीद नहीं, तो आप जितना मर्जी कहें कि इनको अल्लाह कलमे की मौत दे, नहीं मिलती। जिंदगी इस्लाम की होगी तो मौत ईमान की होगी। आज अपने हिस्से का काम कर ले, मौत अल्लाह के हाथ में छोड़ दें, अल्लाह ताला वहां खुद ही जमा लेगा इंशाल्लाह। ये बड़ी हसरत की बात है, पिछली आयतों के तनाजर में आप इसको अगर सुनेंगे तो ज्यादा आप इंशाल्लाह फायदा लेंगे। क्या आपने उनकी तरफ नजर नहीं डाली जिन्होंने अल्लाह की नेमत के बदले ना शुक्री की और अपनी कौम को हलाकत के घर में ला उतारा, यानी दोजख में, जिसमें ये सब जाएंगे जो बदतरीन ठिकाना है। उन्होंने अल्लाह के हमसर बना लिए कि लोगों को अल्लाह की राह से बहकाएं। आप कह दीजिए खैर मजे कर लो, तुम्हारी बाजगश्त आखिर जहन्नम ही में है। आयत नंबर 29 और 30, इनका उन्वान है नेमत की नशुक्री करने वालों का इंजाम। इशारा वही मक्का वालों की तरफ है। अल्लाह के नबी को इन्होंने वहां से निकाल के खुशी मनाई, लेकिन अल्लाह ने उनको जहन्नम के घर में डाल दिया। कुल इबादी अल्लज़ीना आमनू युकीमुस्सलाह, मेरे ईमान वाले बंदों से कह दीजिए कि नमाज को कायम रखें और जो कुछ हमने इनको दे रखा है, इसमें से कुछ ना कुछ पोशीदा और जाहिर खर्च करते रहें, इससे पहले कि वो दिन आ जाए जिसमें ना खरीदो फरोख्त होगी, ना दोस्ती और ना मोहब्बत। अल्लाह वो है जिसने आसमानों और जमीन को पैदा किया और आसमानों से बारिश बरसा कर इसके जरिए से तुम्हारी रोजी के फल निकाले और कश्तियों को तुम्हारे बस में कर दिया कि दरियाओं में इसके हुक्म से चले फिरे। इसी ने नदियां और नहरें तुम्हारे इख्तियार में कर दी है। इसी ने तुम्हारे लिए सूरज चांद को मुसख्खर कर दिया है कि बराबर ही चल रहे हैं और रात दिन को भी तुम्हारे काम में लगा दिया। वाताकुम मिन कुल्ली मा सअलतुमू, और इसी ने तुम्हारी मुंह मांगी कुल चीजों में से तुमको दे रखा है। وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم اللہ کے احسان گننا چاہو تو پورے گن بھی نہیں سکتے، سچ ہے نا؟ لیکن اِنَّ الْإِنسَانَ لَظُلُومٌ كَفَّارٌ، یقیناً انسان بڑا ہی بے انصاف اور ناشکرا ہے۔ آیت نمبر 31 سے 34 اس کا عنوان بھی یہی ہے کہ انسان بڑا ناشکرا ہے، سچ ہے نا؟ آپ دیکھ رہے ہیں کہ نعمتوں کی ناشکری، اتنا تذکرہ، شکر اور ناشکری کا بہت زیادہ تذکرہ سورت ابراہیم میں آ رہا ہے۔ اللہ تعالیٰ ہمیں کہہ رہا ہے کہ دیکھو تمہیں کتنا کچھ دیا، اس کے باوجود تم اپنے عمل دیکھ لو تو شرم آئے گی تم کو۔ ایک امام ہے، ان کا قول ہے، کہتے ہیں کہ ہر دن جب آتا ہے ذرا سوچو تمہیں کتنی نعمتیں ملتی ہیں، سورج سے لے کے زمین، چاند، ستارے، رزق، تمہیں کتنا کچھ دیتے ہیں، یہ تحفے ہیں جو اللہ کی طرف سے ملتے ہیں۔ لیکن تم یہ سوچو کہ دن کے ختم ہونے پہ تمہاری طرف سے جو اعمال کے تحفے جاتے ہوں گے وہ کیسے؟ اگر اس سوچ کے ساتھ ایک بھی دن گزار لیا جائے تو امید ہے کہ انسان اپنی اصلاح کرنے پہ مجبور ہو جائے۔ اب آگے سے حضرت ابراہیم کا تذکرہ۔ وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَٰذَا الْبَلَدَ آمِنًا، ابراہیم علیہ السلام کی یہ دعا بھی یاد کرو، جب انہوں نے کہا اے میرے پروردگار اس شہر کو امن والا بنا دے اور مجھے اور میری اولاد کو بت پرستی سے پناہ دے، اے میرے پالنے والے معبود، انہوں نے بہت سے لوگوں کو راہ سے بھٹکا دیا ہے، بس میری تابعداری کرنے والا میرا ہے، اور جو میری نافرمانی کرے تو تو بہت معاف کرنے والا اور کرم کرنے والا ہے۔ ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع، اے ہمارے پروردگار میں نے اپنی کچھ اولاد اس بے کھیتی کی وادی میں تیرے حرمت والے گھر کے پاس بسائی ہے، اے ہمارے پروردگار یہ اس لیے ہے کہ وہ نماز قائم رکھیں، پس تو کچھ لوگوں کے دلوں کو ان کی طرف مائل کر دے اور انہیں پھلوں کی روزیاں عنایت فرما تاکہ یہ شکر گزاری کریں۔ اے ہمارے پروردگار تو خوب جانتا ہے جو ہم چھپائیں اور جو ظاہر کریں، زمین و آسمان کی کوئی چیز اللہ پر پوشیدہ نہیں۔ الحمدللہ الذی وهب لی علی القبر اسماعیل و اسحاق ان ربی لسمیع الدعاء، اللہ کا شکر ہے جس نے مجھے اس بڑھاپے میں اسماعیل اور اسحاق عطا فرمائے، کچھ شک نہیں کہ میرا پالنہار اللہ دعاؤں کو سننے والا ہے۔ رب جعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا، اے میرے پالنے والے مجھے نماز کا پابند رکھ اور میری اولاد سے بھی، اے ہمارے پروردگار میری دعا قبول فرما۔ ربنا اغفر لی ولی والدیہ وللمؤمنین یوم یقوم الحساب، اے ہمارے پروردگار مجھے بخش دے اور میرے ماں باپ کو بھی بخش اور دیگر مومنوں کو بھی بخش جس دن حساب ہونے لگے۔ یہ تھی آیت نمبر 35 سے 41، 35 سے 41، اس کا عنوان ہے ابراہیم علیہ السلام کو کس چیز نے اتنی خوبصورت دعائیں کرنے کے لیے تیار کیا۔ مجھے امید ہے کہ دعاؤں کو سنتے وقت آپ لوگ بھی یہ رش کر رہے ہوں گے کہ ہم اتنی خوبصورت دعائیں کیوں نہیں مانگتے، یہ کون سی چیز ہے جو بندے کو ایسی دعائیں سکھاتی ہے؟ یہ چیز ہے بندے کا اللہ کے لیے حنیف ہونا، یکسو ہونا، فوکس ہونا، اس دنیا سے بڑھ کے اس آخرت کے لیے تیاری کرنا۔ جو چیز بندے کے دل میں ہوتی ہے نا وہی دعا بن کے اس کی زبان پہ آتی ہے۔ جب دل میں دنیا بسی ہوتی ہے نا تو دعائیں صرف دنیا کی ہیں۔ حالانکہ ہم نے دیکھا کہ ابراہیم علیہ السلام نے اپنی اولاد کے لیے دنیا بھی مانگی، آخرت بھی مانگی، لیکن پہلے دین مانگا، پہلے نمازیں مانگی، پھر دنیا مانگی۔ ہم اپنی اولادوں یا اپنے ماں باپ کے لیے اگر کوئی دعا کرنا چاہتے ہیں تو ہماری بھی یہی ترتیب ہونی چاہیے۔ ہم ان کی دنیا بگڑتی دیکھتے ہیں تو ہماری راتوں کی نیند اڑ جاتی ہے، لیکن ہم جن کا دین بگڑتا دیکھتے ہیں تو ہم آرام سے سوئے رہتے ہیں۔ اللہ تعالیٰ ہمیں ایسی خوبصورت دعائیں کرنے والا بنا دے۔ اور آپ دیکھیں کہ زبان ہو خلیل کی اور دعائیں ہو اتنی خوبصورت، پھر بھی دعائیں اسی کو لگیں جو ڈیزرو کرتا تھا، باپ کو دعا نہیں لگی، بیٹے کو دعا لگی۔ فرق کس بات کا تھا کہ جس کے لیے دعا مانگی جائے اس کا اللہ کے ساتھ تعلق کیسا ہے۔ آج لوگ کہتے ہیں دوسروں کے لیے دعا مانگو مانگو، مانگ دیں، آپ کو شاید اجر مل جائے اس کا، لیکن اس کو وہ دعا تبھی لگے گی جب اس کا اللہ کے ساتھ معاملہ ٹھیک ہوگا۔ وَلَا تَحْسَبَنَّ اللَّهَ غَافِلًا عَمَّا يَعْمَلُ الظَّالِمُونَ، نہ انصافوں کے اعمال سے اللہ کو غافل نہ سمجھ، وہ تو انہیں اس دن تک مہلت دیے ہوئے ہیں جس دن آنکھیں پھٹی کی پھٹی رہ جائیں گی، وہ اپنے سر اوپر اٹھائے دوڑ بھاگ کر رہے ہوں گے، خود اپنی طرف ان کی نگاہیں نہ لوٹیں گی اور ان کے دل خالی اور اڑے ہوئے ہوں گے۔ وَأَنذِرِ النَّاسَ يَوْمَ، لوگوں کو اس دن سے ہوشیار کر دے جبکہ ان کے پاس عذاب آ جائے گا، اور ظالم کہیں گے اے ہمارے رب ہمیں بہت تھوڑے قریب کے وقت تک کی ہی مہلت دے کہ ہم تیری تبلیغ مان لیں اور تیرے پیغمبروں کی تابعداری میں لگ جائیں، کیا تم اس سے پہلے بھی قسمیں نہیں کھا رہے تھے کہ تمہارے لیے دنیا سے ٹلنا ہی نہیں، اور और क्या तुम उन लोगों के घरों में रहते सहते न थे जिन्होंने अपनी जानों पर जुल्म किया? और क्या तुम पर वो मामला खुला नहीं कि हमने इनके साथ क्या कुछ किया? हमने तो तुम्हारे समझाने को बहुत सी मिसालें बयान कर दी। ये अपनी अपनी चालें चल रहे हैं और अल्लाह को इनकी तमाम चालों का इल्म है, और इनकी चालें ऐसी न थी कि इनसे पहाड़ अपनी जगह से टल जाए। आप हरगिज ये ख्याल न करें कि अल्लाह अपने नबियों से वादा खिलाफी करेगा। अल्लाह बड़ा ही गालिब और बदला लेने वाला है। जिस दिन जमीन इस जमीन के सिवा और ही बदल दी जाएगी और आसमान भी, और सब के सब अल्लाह वाहिद गलबे वाले के रूबरू होंगे। वतरल मुजरिमीन यौम इज़िन मुक़र्रनीन फिल अस्फाद, आप उस दिन गुनाहगारों को देखेंगे कि जंजीरों में मिले जुले एक जगह जकड़े हुए होंगे। सराबीलुहुम मिन क़तीरान, इनके लिबास गंधक के होंगे सल्फर। वतक्षा वुजूहहुम अन्नार, और आग इनके चेहरों पर भी चढ़ी होगी। ऐसा क्यों हुआ? ताकि लियज़ी अल्लाहु कुल्लु नफ्सिम मा कसबत, ये इसलिए कि अल्लाह हर शख्स को इसके किए हुए आमाल का बदला दे। बेशक अल्लाह ताला को हिसाब लेते कुछ देर नहीं लगती। हाजा बलागुल लिन्नास, ये कुरान तमाम लोगों के लिए इत्तला नामा है, किसके जरिए से वो होशियार कर दिए जाएं और बखूबी मालूम कर लें कि अल्लाह एक ही माबूद है, और ताकि अकलमंद लोग सोच समझ लें। ये थी आयत नंबर 42 से 52। इनका उनवान है दुनिया में भाग दौड़ करने वाले क्यामत के दिन हैरान परेशान होंगे। हमने इन आयात में एक बहुत दिल खराश किस्म का मंजर देखा, और मुझे तो ऐसे ही लग रहा था कि जो आज दुनिया में भगुट चल रहे हैं ना, एक दौड़ पाक है, क्यामत के दिन वो इस तरह हैरान और परेशान होंगे कि उनको कोई राह नहीं सूझेगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुलासा है रिवायत का, कि जहन्नमियों को जिन संगलियों और जंजीरों से बांधा जाएगा उनकी एक एक कड़ी इतनी बड़ी होगी कि अगर उसको खुद पहाड़ पर रख दिया जाए तो उसके बोझ से पहाड़ टूट जाए। अल्लाह जहन्नमियों के जिस्मों को मोटा करेगा, जैसे जहर से जिस्म फूल जाता है ना, सूज जाता है, इस तरह जहन्नमी इतने बड़े बड़े होंगे कि उनके कान और कंधे का फासला कितने मीलों का होगा। उनके दांत इतने बड़े बड़े होंगे, क्यों? क्या अब उनको पूरे जिस्म पे अजाब दिया जाए? अल्लाह ताला से दुआ है कि नेमतों की नाशुक्री से बचाए। सूरत इब्राहिम का यही खुलासा था। अगर आप पहली और आखिरी आयत को आपस में मिला लें तो आपको बात समझ आ जाएगी। वहां क्या था? ये किताब क्यों उतरी? लितुखरिजन नास मिन अज़्ज़ुलुमात इलन नूर। और आखिरी आयत क्या है? हाज़ा बलाग़ुल लिन्नास। और बीच में कुछ शुक्र और नाशुक्री के रवैये थे। यही पैगाम है इस सूरत का, कि इस पैगाम को जितना कोई आम कर सकता है कर ले, ताकि इस नेमत की कदर कर सके। अल्लाह ताला से दुआ है कि हमें अमल की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अलल मुरसलीन, वल हम्दुलिल्लाहि रब्बिल आलमीन।